रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राज्यका सबै तह र निकायलाई छुवाछुत तथा जातीय विभेद अन्त्यका लागि प्रभावकारी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी। 16 योजनाको लक्ष्य पूरा गर्ने गरी बजेट आएको सत्तापक्षीय सांसदहरूको भनाई। राष्ट्रिय महत्वका विषय नै बजेटले समेट्न नसकेको प्रतिपक्षीको आरोप। 1.4 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन सहित 14 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र क्लाउडिया सेनवा मेक्सिकोमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित। अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको संवैधानिक र कानूनी अधिकार संरक्षण र सम्वर्धनका लागि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज काठमाडौँमा आयोजित छुवाछुत मुक्त राष्ट्र घोषणा, अवसर, कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले अमानवीय उत्पीड़न र ज्यादतीमा पर्दै आएका दलित समुदायको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयनका निम्ति राज्य र यसका निकायहरू जिम्मेवार पूर्ण ढंगले प्रस्तुत हुनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल जारी रह्यो। बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सांसद धनराज गुरूङले करको भार नथपी करको दायरा बढ़ाएर राजस्व वृद्धि गर्न सकिने बताउनुभयो। उहाँले गैर कानूनी कारोबारहरूलाई बन्द गर्न सकियो भने सोचे भन्दा धेरै राजस्व बढ़ाउन सकिने, गाँजा खेतीलाई औषधिजन्य वस्तुका रूपमा विकास र जड़ीबुटी उत्पादनमा जोड़ दिएर अर्थ उपार्जन गर्न सकिने बताउनुभयो। नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट कार्यान्वयनमा जान सक्छ कि सक्दैन भन्ने कुराले बजेट कति प्रभावकारी छ भन्ने देखाउने भन्दै बजेटले राखेका लक्ष्य र उद्देश्य पूरा हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले ठूला र महत्वपूर्ण आयोजनाहरू पूरा गर्नेतर्फ बजेटले जोड़ दिनुपर्ने, कृषि, महिला बालबालिका लगायतका क्षेत्रको बजेट घटाउन नहुनेमा समेत सुझाव दिनुभयो। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले नेपाली जनताको तीव्र विकासको आकांक्षा र चाहना पूरा गर्ने गरी आएको बजेट यथार्थपरक सन्तुलित र व्यवहारिक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बजेट आकर्षक भए पनि कार्यान्वयन भएन भने त्यसको औचित्य नहुने भन्दै बजेटलाई आर्थिक अनुशासनमा राखेर कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले हिमाली जिल्लामा असारमा आएको बजेटले काम गर्न नसकिने भएकाले हिमाली जिल्लाका लागि समयको छुट्टै व्यवस्था गर्न माग गर्नुभयो। बजेटमाथिको छलफलमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समाजवाद उन्मुख रहेको भन्दै त्यसको कार्यान्वयनमा जोड़ दिनुभयो। सांसदहरूले बजेटले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै कृषि, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन र रोजगारीलाई विशेष प्राथमिकतामा राखेको तथा 16 योजनाका लक्ष्य पूरा गर्ने गरी बजेट आएको बताउनुभयो। सत्तापक्ष दलका सांसदहरूले आन्तरिक उत्पादन तथा उत्पादकत्व बढ़ाएर आन्तरिक राजस्वको अवस्था सुदृढ़ बनाउने गरी आएको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले भन्सार तथा आयातमा आधारित राजस्व वृद्धिको प्रवृत्तिलाई चिर्ने प्रयास बजेटले गरेको पनि बताउनुभयो। प्रतिपक्षी दलका केही सांसदहरूले भने बजेट अन्यलता सृजना गर्ने खालको रहेको, कुनै मन्त्रालयमा धेरै र कतै अत्यन्त कम बजेट विनियोजन भएको, महत्वपूर्ण र राष्ट्रिय महत्वका विषय नै बजेटमा नसमेटिएको बताउनुभयो। छलफलमा सांसदहरूले बजेटको सिद्धान्त तथा प्राथमिकता, वार्षिक नीति तथा कार्यक्रम र बजेट बीच केही तादम्यता मिलाउनु पर्ने, कृषि दशक भनिएकाले कृषिमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2081-82 को बजेटमाथिको सामान्य छलफल आज पनि जारी रह्यो। बैठकको आरम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन 2079-80 सभा समक्ष पेश गर्नुभयो। बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद माया प्रसाद शर्मा, कमला पन्त, शारदा देवी भट्ट, जयन्ती देवी राई, पूजा चौधरी, तुल प्रसाद विश्वकर्मा, अन्जान साक्य, नरबहादुर विष्ट, पदम बहादुर परियार, सोनाम ग्यालचेन शेर्पा, गोमादेवी तिमल सिन्हा लगायतले बजेटका उद्देश्य स्पष्ट भएकाले यसमा दुविधा नभएको र यो कार्यान्वयन योग्य भएको बताउनुभयो। छलफलमा सांसदहरूले आर्थिक सुधारको वर्ष घोषणा गर्ने कार्यक्रम सकारात्मक भए पनि राजस्व चुहावट रोक्न रणनीति नल्याएको, कृषिलाई प्राथमिकता दिए पनि बजेट अघिल्लो वर्ष भन्दा कम भएको र संवैधानिक आयोगहरूलाई बजेट कम भएको बताउनुभयो। सांसदहरूले बजेटमा प्रधानमन्त्रीको छोरी लगायतका कार्यक्रम नयाँ कार्यक्रम भएकाले आम नागरिकमा आशा पलाएको बताउनुभयो। छलफलमा सांसदहरूले देशको अर्थतन्त्र जटिल अवस्थामा रहेका बेला सरकारले ल्याएको बजेट सकारात्मक भएको विचार व्यक्त गर्नुभयो। संखुवा सभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ भोलि मंगलबार छिचोलिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताउनुभयो। आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी एसजेबीएनले जनाएको छ। उक्त आयोजनाको 70% काम सकिएको छ। प्रधानमन्त्री प्रचण्डले अरूण तेस्रो ड्याम साइट र पावर हाउसको अनुगमन समेत गर्ने कार्यक्रम तय गरिएको छ। आयोजनाको मुख्य सुरुङ मकालु 5 फ्याक्सिन्दाको अमराङदेखि चिचिला, गाउँपालिका 3 दिदिङ पुखुवा पावर हाउससम्म 11.837 किलोमिटर छ। आयोजनामा कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ। करिब 1.4 अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई 21% निशुल्क विद्युत प्राप्त हुने र विभिन्न शीर्षकमा 3 खर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक लाभ मिल्ने जनाइएको छ। सम्पन्न भएको 25 वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विद्यमान ऐन कानूनका कारण विपद व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले नियम कानून कार्यविधि काम गर्नका लागि भएकाले तीनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद व्यवस्थापनमा व्यवस्थापनका काम रोक्न नहुनेमा जोड़ दिनुभयो। मन्त्री लामिछानेले कानून कार्यविधिले काम गर्न व्यवधान भएको भए त्यसको जानकारी दिन अनुरोध गर्नुहुँदै कानूनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विपदमा आफ्नो मन्त्रालयबाट हुनुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले गृह मन्त्रालयसँगको समन्वयमा यथाशक्य चाँडो बैठक गरेर स्वास्थ्य सम्बन्धी पूर्व तयारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन सहित 14 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गोदावरीको ढुंगा गिटी बिक्री वितरण गर्दा सरकारी दर रेट भन्दा कम गरी सरकारलाई हानि नोक्सानी पुर्याएको आरोपमा नगर प्रमुख महर्जन सहित 14 जना विरूद्ध 1.87 अर्ब रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। नगर प्रमुख सहित नगर उप प्रमुख मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, लेखा शाखा प्रमुख एमलाल बेलवासे, सप्तपथ निर्माण कम्पनी प्राली र संचालक मदन केसी, निराकार ढुंगा रोडा उद्योग सहित संचालक मधुसूदन रोटेल, मच्छिन्द्रनाथ मल्टी प्रपोज प्राली र संचालक केदारनाथ तिमिल सेना, सजिलो रोडा ढुंगा उद्योग प्राली र संचालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुंगा उद्योग प्राली र संचालक वीरेन्द्र महर्जन महर्जन विरूद्ध पाँच फरक शीर्षकमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। रेडियो नेपाल र बेलायती प्रसारण संस्था बीबीसी बीच रेडियो नेपाल एफएम काठमाडौँबाट बीबीसीको कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता भएको छ। रेडियो नेपालमा आज भएको सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र बीबीसीका व्यापार विकास निर्देशक सिमोन केन्डाले हस्ताक्षर गर्नुभयो। सम्झौता बमोजिम बीबीसीले रेडियो नेपाललाई एक वर्षका लागि 43,120 बेलायती पाउण्ड उपलब्ध गराउनेछ। रेडियो नेपालको एफएम काठमाडौँ 103 मेगाहर्जबाट सन् 2015 बीबीसी रेडियो कार्यक्रम प्रसारण हुँदै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मेक्सिको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया सेनबाम निर्वाचित हुनुभएको छ। मेक्सिको सिटी निवासी 61 वर्षीय पूर्व मेयर तथा वैज्ञानिक सेनबामले 58-60% मत प्राप्त गर्नुभएको नेशनल इलेक्ट्रोल इन्स्टिच्यूटले जनाएको छ। विशेष गरी 2 दर्जनभन्दा बढ़ी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकोले पहिलो महिला नेतृत्व पाएको छ। सेनबामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्दी जोचिटल गाल्वेज भन्दा 30% बढ़ी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनिज भन्दा 50% बढ़ी हो। अब आर्थिक समाचार।
लामो समयदेखि विवादको विषय रहेको डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी महसुल विवाद समाधान गर्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्रालयले महसुल उठाउन प्राधिकरणलाई आइतबार निर्देशन दिएको हो। मन्त्री परिषदले 2072 सालदेखि 2075 वैशाखसम्मको महसुल उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। सो सम्बन्धी ब्यौराको पत्र ऊर्जा मन्त्रालय मार्फत नेपाल विद्युत प्राधिकरणमा पठाइएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवीन राज सिंहले आवश्यक निर्णयका लागि पत्राचार भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन 2081 पनि विद्युतको बक्यौता असुल गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारको पछिल्लो निर्णय पछि करिब 7 अर्ब बराबरको बक्यौता उठाउनका लागि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको छ। राष्ट्रिय सभाका सांसदहरूले आर्थिक वर्ष 2081-82 बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आर्थिक वर्ष 81-82 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सोमबार भएको छलफलमा सांसद कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक मन्दीको समाधान खोज्न बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सातौं संशोधनको साफ महिला च्याम्पियनशीप नेपालमा हुने पक्का भएको छ। दक्षिण एसियाली फुटबल फेडरेशन साफले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो। सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनशीप 2024 आयोजक नेपाललाई स्वीकृति गरेको हो। प्रतियोगिता अक्टोबर 17 30 काठमाडौँको दशरथ रंगशालामा हुने तय भएको छ। प्रतियोगितामा साफका सातै सदस्य संघको सहभागिता रहने साफले जनाएको छ। 2022 भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो। सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरूद्ध पराजित भएको थियो। सो खेल बंगलादेशले 3-1 जितेको थियो। भारतले अहिलेसम्म पहिलो 5 संस्करण जितेको छ भने नेपाललाई 4 पटक र बंगलादेशलाई 1 पटक फाइनलमा हराएको छ। नेपाल बगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको छ। ढाकामा सोमबार सम्पन्न फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग 45-31 पराजित भयो। नेपालले पहिलो पटक फाइनल खेलेको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राज्यका सबै तह र निकायलाई छुवाछुत तथा जातीय विभेद अन्त्यका लागि प्रभावकारी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी। 16 योजनाको लक्ष्य पूरा गर्ने गरी बजेट आएको सत्तापक्षीय सांसदहरूको भनाई। राष्ट्रिय महत्वका विषय नै बजेटले समेट्न नसकेको प्रतिपक्षको आरोप। 1.4 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन सहित 14 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र क्लाउडिया सेनवा मेक्सिकोमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित। इसका साथ ही राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।